আলহামদুলিল্লাহ রব্বিল আলামিন ওয়া সালাতু ওয়া সালামু আলা মান কানা নাবিয়্যান ওয়া আদাম বাইনাল মা'ই ওয়াত তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন আম্মা বা'দ ফা'উযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রাহমানির রাহিম ইন্নাল্লাহা ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নাবী ইয়া আইয়ুহাল্লাযীনা আমানু সাল্লু আলাইহি ওয়া সাল্লিমু তাসলিমা اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. آج کی ہماری اس نشست کا عنوان چند سوالات اور ان کے جوابات ہیں. آپ جانتے ہیں کہ یہ فتنہ پرور حضرات مخالفین جو اہل سنت کے معمولات ان کے عقائد ان کے خلاف ہیں, مختلف اوقات میں مختلف قسم کے فتنے پیدا کرتے رہتے ہیں. کبھی پمفلیٹ چھاپتے ہیں, کبھی سوالات کرتے ہیں, اور اب کیونکہ زمانہ تیزی سے آگے بڑھ رہا ہے, میڈیا کا دور ہے, تو واٹس ایپ پر سوالات اور فیس بک پر اور دیگر چیزوں پر ویڈیو اس قسم کی ڈالتے ہیں اور اہل سنت کے عقائد کو چھیڑتے ہیں اور اہل سنت کو گمراہ کرنے کی کوشش کرتے ہیں. سوالات تو بہت ہیں لیکن وقت مختصر ہے. چند سوالات ان کی طرف سے جو انہوں نے واٹس ایپ پر ڈالے, ویڈیو بھی ڈالی, اور ہمارے عقائد کو متزلزل کرنے کی کوشش کی, تو ہمیں معلوم ہونا چاہیے تاکہ ہم ان کو جواب دے سکیں اور اپنی جگہ مضبوط اور مستحکم رہ سکیں. وہ یہ کہتے ہیں کہ ہندو اور مسلمان, مسلمان اس معنی میں یعنی ہمیں کہتے ہیں اہل سنت کو, کہ تم لوگ, تم میں اور ہندوؤں میں کوئی فرق نہیں. ہم نے کہا کیوں؟ اب سوالات کی ایک لمبی فہرست ہے جس میں سے چند سوالات یہ ہیں. پہلا سوال کہتے ہیں ہندو بت کو خدا کہتے ہیں اور تم مزار کو خدا کہتے ہیں. ہندو بت کو سامنے رکھ کر سجدہ کرتے ہیں اور تم مزار کو سجدہ کرتے ہو. ہندو بت کو حاجت روا کہتے ہیں, اس سے مانگتے ہیں اور تم مزاروں سے مانگتے ہو. ہندو بت سے اپنی مشکل حل کراتے ہیں اور تم مزارات پہ جا کر اپنی مشکلیں حل کراتے ہو. وہ اس پر چڑھاوے چڑھاتے ہیں, تم یہاں پہ چڑھاوے چڑھاتے ہو. تو پھر تم میں اور ان میں کیا فرق ہے؟ اور اس کی ویڈیو بھی باقاعدہ انہوں نے واٹس ایپ پہ اور دیگر چیزوں پہ انہوں نے جاری کی ہے اور کہا کہ اس کے جواب دو, اور ہم سب کو مشرک قرار دیا کہ یہ شرک ہے. اب آئیے ذرا ان سوالات کا جائزہ لیں. سب سے پہلا سوال, ہندو بت کو خدا کہتے ہیں اور تم مزار کو خدا کہتے ہو, یہ تو ایک بالکل بے بنیاد بات ہے, یعنی یہ عقل میں نہ آنے والی بات. ہندو بت کو خدا کہتا, یہ بالکل صحیح, وہ کہتا یہ میرا خدا, لیکن الحمدللہ کوئی بھی صاحب عقل, صاحب فہم و فراست مسلمان کبھی بھی مزار کو خدا نہیں کہتا. حقیقت ہے نا, ہمارا عقیدہ ہی نہیں ہے. دوسرا سوال, کہتے ہیں وہ بت کو سامنے رکھ کے سجدہ کرتا ہے اور تم مزاروں کو سجدہ کرتا ہے. حالانکہ ہم اہل سنت والجماعت کا یہ عقیدہ ہے, ایمان ہے, یقین کامل ہے کہ سجدہ صرف اللہ کے لیے, صرف اللہ کے لیے, کسی کے لیے سجدہ نہیں. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا اگر میں کسی کو سجدے کا حکم دیتا تو عورتوں کو حکم دیتا کہ شوہروں کو سجدہ کرے, یعنی ان کی اہمیت بتانے کے لیے عورتوں کو حکم دیتا کہ اپنے شوہروں کو سجدہ کریں, لیکن سجدہ صرف اللہ کے لیے. ہر سنی مسلمان صحیح العقیدہ یہی عقیدہ رکھتا ہے کہ سجدہ صرف اللہ کے لیے. کسی مزار کو سجدہ جائز نہیں, کسی انسان کو سجدہ جائز نہیں, کسی درخت کو سجدہ جائز نہیں, کیسے سے کیسا مقدس مقام ہو سوائے اللہ کے کسی کو سجدہ جائز. ٹھیک ہے نا, یہ بات بالکل کنفرم ہے. اب ان کا یہ کہنا ہم اہل سنت پر بہتان ہے, جھوٹ ہے, الزام ہے, بہتان درازی ہے. اچھا پھر ویڈیو میں دکھا رہے ہیں کہ مزار کو سجدہ ہو رہا ہے, ویڈیو میں फिर बैकग्राउंड से आवाज आ रही और दिखा रहे हैं एक आदमी सजदा कर रहा। अब इसमें दो इहतमाल हैं, एक तो इहतमाल ये भी हो सकता है कि अपने किसी आदमी को भेजा, जाओ तुम सजदा करो, हम वीडियो बना रहे ताकि फिर दिखा दे कि देखो मजारात को सजदा हो, ठीक है ना। एक तो ये है, हमने किसी सुन्नी को नहीं देखा कभी सजदा करते हुए, जाहिल से जाहिल भी है उसका अकीदा यही है सजदा अल्लाह के लिए, ठीक। और अगर बिलफर्ज वो ये कहते हैं कि नहीं ऐसा हुआ है, तो हम कहते हैं गलत है। अगर किसी ने अपनी जहालत की बिना पर, ला इल्मी की बिना पर किसी मजार को सजदा किया है तो गलत है, उसको समझाना चाहिए। अब ये क्या कहते हैं, ये जितने मजारात हैं ये सब शिर्क के अड्डे हैं, यहां पर शिर्क हो रहा है, यहां पर मजारात को सजदा किया जा रहा है, लिहाजा सबको मिटा दो, खत्म कर दो। हम कहते हैं एक बात बताओ, मर्ज से नफरत करनी चाहिए या मरीज से? एक मरीज आता है तो डॉक्टर मरीज को खत्म करता है या मर्ज को? मर्ज को खत्म करता है ना, ऐसे नहीं इसी को खत्म कर दो, ना मर्ज रहे ना मरीज, वो तो नीम हकीम का काम है, ये सारे नीम हकीम है। और एक मिसाल है कि नजला हो तो आप नजले का इलाज करेंगे या नाक को काट देंगे? नजले का इलाज करेंगे ना, अगर नाक को काट दिया तो क्या होगा? तो हम इनसे ये कहते हैं बकौल तुम्हारे, अगर तो ये बात सही नहीं है, अगर तुम ये कह रहे हो कि इन मजारात पर शिर्क हो रहा है, मजारात को मिटा दो, तो तुम शिर्क को खत्म करो, मजारात को क्यों मिटा रहे? और अव्वल तो बात ये कि किसी मजार पर शिर्क हो ही नहीं रहा, इनको ये तो नजर आ रहा है कि सजदा कर रहे हैं। अरे जितने मवाहिद और जितने खुदा को मानने वाले और जितने खुदा का जिक्र करने वाले अहले सुन्नत हैं, इनमें से कोई भी नहीं है। ला इलाहा इल्लल्लाह की ज़र्बे कौन लगाता है? अहले सुन्नत वल जमा। हमारा अकीदा क्या है? ला माबूदा इल्लाहू, ला मस्जूदा इल्लाहू, ला मौजूदा इल्लाहू, ला इलाहा इल्लाहू, ला माबूदा इल्लाहू, उसके बाद उसके अलावा कोई इबादत के लायक नहीं, ला मस्जूदा इल्लाहू, उसके अलावा कोई सजदे के लायक नहीं, ला मौजूदा इल्लाहू, उसके अलावा कोई मौजूद ही नहीं है, ला इलाहा इल्लाहू, वही सब कुछ है, उसके अलावा कोई माबूद नहीं। ये जितने इतराज करने वाले हैं, इनमें से किसी ने कभी ये जिक्र किया, कभी अल्लाह का जिक्र किया, ला इलाहा इल्लाह की ज़र्बे लगाई? अरे ये बुजुर्गान दीन औलिया कामिलीन के आस्ताने हर वक्त हर लम्हे या जुमेरात को या किसी भी दिन ये जिक्र हो रहा है, ये इस बात का इजहार है कि हम साहिब मजार से नहीं मांग रहे, हम अल्लाह से मांग रहे, हम उनके वसीले से मांग रहे। तो ये कहना कि बुत भी, हिंदू भी बुत को सजदा करते, तुम भी सजदा करते हो, तुम दोनों एक ही हो, ये बिल्कुल गलत है और अकल में ना आने वाली बात है। ये अहले सुन्नत पर इल्जाम तराशी, अपने अकायद पर मुस्तहकम रहिए। और अगर कोई आपसे कहे, आप बबांगे दोहल ये कह सकते हैं कि हम गैरुल्लाह को सजदा करना बिल्कुल जायज नहीं समझते, ना हम खुद करते हैं और ना करवाते हैं, और अगर कोई करे तो हम उसे बुरा समझते हैं, गलत समझते हैं। अगर किसी ने जहालत की बिना पर कर लिया तो ये उसका फेल है, एक आदमी के करने से पूरा मसलक बदनाम नहीं होगा, बात याद रखी। कहते तुम इनको हाजत रवा समझते हो, और हिंदू बुत को सामने कहता है ये मेरा हाजत रवा है, तुम मजार को कहते हो कि साहिब मजार जो ये मेरी मुश्किल हल करता। हमने कहा बात सुनो, अकीदे में जमीन आसमान का फर्क है। वो क्या कहता है, ये बुत खुदा है, ये बुत हाजत रवा है हिंदू। और ये मैंने खुद 97 में मैं इंडिया गया, वहां पर दिल्ली में एक बिरला मंदिर है, बहुत बड़ा मंदिर, उसमें बुद्ध, उसमें मैं गया तो जो गाइड होता है वो घुमाता है सब जगह बताता है, तो एक गाइड हमारे साथ था, हजारों किस्म के बुद्ध रखे हुए, खूबसूरत से खूबसूरत, बदसूरत से बदसूरत, उनके गले में हार भी डले हुए थे, बहुत सी मीनाकारी भी की हुई थी, बहुत अच्छे अच्छे और बहुत ऊंचे छोटे लंबे हर किस्म। अब वो क्या कहता है, कहते ये बारिश बरसाने वाला खुदा, ये मुश्किलें दूर करने वाला खुदा, ये मुसीबत टालने वाला खुदा, ये खुशी देने वाला खुदा, सारे खुदा उनके रखे हुए, यानी खुदा इतने के बंदे कम है, खुदा ज्यादा, इतने खुदा हैं, एक एक आदमी के इतने खुदा, अब एक आदमी के इतने होंगे तो कितने आदमी और फिर खुदा कितने होंगे, तो मेरे ख्याल से अगर शुमार किया जाए तो बंदे कम हो जाएंगे, खुदा ज्यादा हो जाए। तो मैंने उससे सिर्फ एक बात कही, मैंने कहा था ये बारिश बरसाने वाला, कह रहे हाँ ये मुश्किलें दूर करने वाला, ये मुसीबत दूर करने वाला, ये परेशानियाँ, ये खुशी लाने वाला, ये खुशखबरी देने वाला। मैंने कहा तुम्हारे इतने हैं, ये बारिश बरसाने वाला, ये मुसीबत टालने वाला, ये हदत रवाई करने वाला, हमारा ये सब करने वाला एक ही है, वही मुसीबतें डालता है, वही परेशानियां दूर करता है, वही बारिश बरसाता है, वही खुशियां देता है, वो एक ही है और वही वादाउला शरीक। ना कोई उसकी जात में उसका शरीक है, ना उसकी सिफात में उसका शरीक। लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद, ना उसने किसी को जना और ना वो जना गया, और कोई उसके बराबर हमसरी वाला नहीं। खामोश हो गया, कोई जवाब नहीं दिया। कहने का मकसद ये है कि हिंदुओं से अहले सुन्नत को मिलाना, कि तुम इनसे मांगते हो वो उनसे मांगते, तुम में और इनमें क्या फ़र्क है, अकीदे का ज़मीन आसमान का फ़र्क है, वो हिंदू है हम मुसलमान हैं, वो नापाक है हम पाक हैं। कुरान ने कहा इन्नमल मुशरिकून नजसुन, मुशरिक नजिस हैं। मुसलमान को तो अल्लाह ने इज्जत दी, उसको तो पाक रहने का हुक्म दिया, वो पाक है इसलिए कि उसका दिल जब उसने कलमा पढ़ लिया उसको बातनी पाकिजगी हासिल हो। सरकार के नाम ही का ये असर है और बरकत है कि कलमा पढ़ लो, हिंदू या गैर मुस्लिम जो भी है, हजार मर्तबा भी नहा ले वो पाकी हासिल नहीं हो सकती जो एक मर्तबा कलमा पढ़ के हासिल हो। तो जिसके नाम में ये बरकत है उसकी जात में क्या बरकत है, उसकी शान क्या होगी। तो कहने का मकसद ये है कि ये सवाल कि हिंदू बुत को सामने रखकर सजदा करते हैं, उनको हाथ दरबा मांगते हैं, तुम इन लोगों से मांग। अच्छा फिर किए तुम क्यों जाते हो, कहते ना वो इधर जाते हैं तुम उधर जाते हो, उन्होंने बुतों से मांगा तुमने साहिब मदार से मांगा। हमारा अकीदा क्या है सुनिए, देने वाला अल्लाह है, जरिया वलीउल्लाह, देने वाला अल्लाह है, जरिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मालिक हकीकी वही है, राजिक हकीकी वही है, खालिक हकीकी वही है, मुस्तान हकीकी वही है, क्योंकि ये दुनिया आलम असबाब है, उसने सबब पैदा कर दिए, वो मुसब्बिबुल असबाब है और ये जितने भी हैं ये सब असबाब। तो उस मुसब्बिबुल असबाब ने ये असबाब पैदा कर दिए, अब तुम एक दूसरे की मदद करो तुम्हारा काम हो जाए। मिसाल के तौर पर एक हदीस शरीफ, नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया, उस हदीस का मफहूम यह है, एक दूसरे के लिए दुआ करो। और एक जुमला जो इससे पहले नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया, उन जबानों से दुआ करो जिन जबानों से तुमने गुनाह नहीं किए। अब सुनने वाला सोचेगा ना, हमारे तो ऐसी जबान नहीं कि हमने गुनाह ना किए। सहाबा ने फौरन सवाल कर दिया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिदा का उम्मी व अबी, हुजूर हमारे माँ बाप कुर्बान। आप फरमाते हैं उन जबानों से दुआ करो जिन जबानों से तुमने गुनाह नहीं किए। तो हमारे पास तो ऐसी जबान नहीं, कभी ना कभी तो झूठ बोला होगा, कभी ना कभी कोई गलत बात कही होगी, बतकाज़ा बशरियत, इंसान बशर हैं तो खता मुमकिन है, तो फिर हम दुआ कैसे करें। आप फरमाते हैं उन जबानों से दुआ करो जिन जबानों से तुमने गुनाह नहीं किए, तो हमारे मुंह में तो ऐसी जबानें नहीं, हम क्या करें। अब सुनो अपने आका सल्लल्लाहु अलैहि वसल्लम का इरशाद, फरमाया तुमने दूसरों की जबानों से गुनाह नहीं किए और दूसरों ने तुम्हारी जबानों से गुनाह नहीं किए, तुम उनके लिए दुआ करो वो तुम्हारे लिए दुआ करें, अल्लाह ताला दोनों की दुआओं को कबूल कर लेगा, दोनों का बेड़ा पार हो। तुम उनके लिए दुआ करो वो तुम्हारे लिए दुआ करें। यहीं से साबित हो गया कि दुआ कराना जायज है। दुआ कराते ना दुआ कर दीजिए, तो भाई खुद कर लो दुआ। नहीं, इस हदीस को जहन में रखो, तुमने उनकी जबानों से गुनाह नहीं किए, उन्होंने तुम्हारी जबानों से, वो तुम्हारे हक में दुआ करें तुम उनके हक में दुआ करो, और अल्लाह तबारक व ताला दोनों की दुआओं को कबूल कर लेगा, इसका भी बेड़ा पार उसका भी बेड़ा पार। बात हो गई ना। अब दूसरी बात, कहने क्यों जा रहे हो मजारों पर। फिर एक और सवाल ये करते हैं, नबी पाक अलैहिस्सलातु वस्सलाम ने कब्रों को मिसमार कर दिया, हजरत अली का हुक्म दिया जितनी ऊंची कब्रें हैं तोड़ दो। हजरत अली करम अल्लाह ताला वजहुल करीम गए और जो ऊंची कब्रें थी उन्होंने सबको तोड़कर जमीन के बराबर कर दी। कह देखो हुजूर ने तो ये कराया और करने वाले मौला कायनात हजरत अली, और तुमने ऊंची ऊंची कब्रें बना दी, तुम उनके सामने जाके हाथ बांध के खड़े हो रहे हो, तुम दुआ कर रहे हो, तुम ये कर रहे हो। हमने कहा सुनो इनका तरीका क्या है। देखिए سیاق و سباق سے الگ ہو کر پھر یہ چیز بیان کر دیں گے. اب ایک عام آدمی ہے, اس کو تو نہیں پتا نا, وہ کہے گا ہاں واقعی یہ حدیث ہے, ہاں یہ تو صحیح ہے, میں تو غلط کر رہا ہوں, باقی قبر اونچی نہیں کرنی چاہیے, قبر کو پکا نہیں کرنا چاہیے, قبر کے سامنے دعا نہیں کرنی چاہیے. حقیقت کیا ہے, نبی پاک علیہ الصلوۃ والسلام نے حضرت علی کو حکم دیا, لیکن جن قبروں کو برابر کرنے کا حکم دیا, ایک بھی قبر مسلمان کی نہیں تھی, سب غیر مسلموں کو, غیر مسلموں کو تھی. اب بتاؤ کوئی حدیث ایسی دکھا دو کسی مسلمان کی قبر کے لیے سرکار نے فرمایا اس کو زمین کے برابر کر دو, کوئی حدیث ایسی نہیں ہے. قبروں کا تو احترام کرنے کا نبی پاک علیہ الصلوۃ والسلام نے حکم دیا, فرمایا اگر کوئی قبرستان جائے اور قبر پر بیٹھ جائے, اکثر لوگ کرتے ہیں نا, ہمارے مشاہدے کی بھی بات ہے, اتنی دیر قبر کھودنے میں لگ رہی ہے, اتنی دیر اس کو, یا اگر مردے کو اتار دیا تو اس کو مٹی دینے میں لگ رہی ہے, تو وہ جو بوڑھے لوگ ہیں بلکہ اکثر جوان لوگ بھی, دیکھا کہ اونچی قبر ہے اس سے ٹیک لگا کے کھڑے ہو گئے, اس کے اوپر بیٹھ گئے. نبی پاک علیہ الصلوۃ والسلام اپنی نگاہ نبوت اور رسالت سے آج تک کے حالات کو دیکھ رہے, پہلے ہی فرما دیا قبرستان کوئی جائے اور قبر پر بیٹھ جائے, اس سے قبر پر بیٹھنے سے بہتر ہے کہ جلتے توے پر بیٹھ جائے کہ اس کی کھال جل جائے. غور کرو کتنی بڑی وعید ہے, قبر پر بیٹھنے کا کتنا بڑا نقصان ہے. فرمایا قبر پر بیٹھتا ہے مردے کو تکلیف ہوتی, مردے کو تکلیف ہوتی, پتا چلا کہ احترام کا حکم نبی پاک علیہ الصلوۃ والسلام نے دی. اور دوسری حدیث میں فرمایا نہیتکم عن زیارت القبور فزوروها, میں تمہیں قبروں کی زیارت سے منع کرتا تھا, فزوروها اب حکم دیتا ہوں زیارت کرو. اب بات مکمل ہو گئی, حکم دیتا ہوں کہ زیارت کرو. اور ایک چھوٹی سی بات کامن سینس کی بات ہے, یہ کہتے ہیں نا زمین کے برابر کر دو, اور ان بدبختوں نے وہاں کر بھی دیا, جنت البقیع میں آپ دیکھ لیں اور جنت المالا میں دیکھ لیں, سعودیہ میں جو قبرستان ہے صحابہ کے مزارات کو زمین کے برابر کر دو, سب مسمار کر دو. اس حدیث شریف کی روشنی میں اگر آپ دیکھیں کیا فرمایا, میں تمہیں قبروں کی زیارت سے منع کرتا تھا, اب حکم دیتا ہوں زیارت کرو. یہ حدیث ہے نا, قبر ہوگی تو زیارت ہوگی نا, سوچنے کی بات ہے, اگر زمین کے برابر ہوگی تو زیارت کیسے ہوگی, اگر زمین کے برابر ہوگی تو زیارت کیسے ہوگی. اس کا مطلب ہے کہ قبریں موجود تھیں, اسی لیے حکم دیا زیارت کیا کرو, اور زیارت کرنا تو سرکار کی سنت ہے. جنت البقیع حضور تشریف لے جاتے تھے, ام المؤمنین سیدہ عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ بیان فرماتے, جا کر ان کے لیے دعا کرتے تھے, اہل بقیع کے لیے, اپنے صحابہ کے لیے سرکار دعا فرما رہے ہیں, راتوں کو اٹھ کر تشریف لے جاتے تھے, مجھے رب نے حکم دیا ہے میں جا کر ان کے لیے دعا کروں. اور یہی نہیں, حضرت سیدنا امیر حمزہ رضی اللہ تعالیٰ عنہ جب ان کی شہادت ہوئی جنگ احد میں, جب وہ تاریخ ایک سال کے بعد آئی, وہ مہینہ آیا, تو نبی پاک علیہ الصلوۃ والسلام نے کیا فرمایا, صحابہ سے چلو احد چلیں. حضور کا ممبر جو لکڑی کا تھا وہ بھی صحابہ نے اٹھا لیا, کہا یہ بھی لے کے چلو, اہتمام کے ساتھ جایا جا رہا. اور اس دن اسی تاریخ کو اسی مہینے میں جب ایک سال کے بعد وہ دن آیا, وہ مہینہ آیا, حضور علیہ الصلوۃ والسلام اپنے صحابہ کو لے کر میدان احد میں گئے, سرکار کا ممبر رکھا گیا, حضور رونق افروز ہوئے اور خطاب فرمائے, ان کے لیے دعا بھی فرمائی جو شہداء احد تھے, اور پھر فرمایا ان کو سلام کیا کرو یہ جواب دیں گے, قیامت تک آنے والے ان کو سلام کریں گے یہ قیامت تک ان کو جواب دیں گے. یہیں سے حضور کا عمل پتہ چل گیا کہ سالانہ کسی مزار پر جانا یہ حضور کی سنت ہے, اور یہ کہتے ہیں کہ جو جا رہا ہے وہ مشرک, سرکار کی تو سنت ہے, اپنے عمل سے بتا دیا. اور یہ حدیث بھی بخاری کی حدیث ہے, جسے دیکھنا چاہیں دیکھ لیں, میں نے صرف اس کا مفہوم بیان کیا, پوری حدیث بیان نہیں کی, طویل حدیث ہے. ان کے لیے حضور نے دعا فرمائی, فرق کیا ہے, سرکار مزار پہ جاتے تھے ان کو فیض دینے کے لیے, اور ہم گناہ گار جاتے ہیں فیض لینے کے لیے, فرق یہ ہے. لیکن اپنے عمل سے نبی پاک علیہ الصلوۃ والسلام نے بتا دیا کہ مقربین کی، انبیاء کی، اولیاء کی، اللہ کے جو نیک برگزیدہ بندے ہیں ان کے مزارات پر جانا یہ میری سنت ہے۔ حالانکہ نبی پاک علیہ الصلوۃ والسلام سے بڑا تو کوئی نہیں، بعد از خدا بزرگ، تو یہ قصہ مختصر، اللہ تعالیٰ کے بعد ساری عظمت رسول کے لیے ہیں، ساری رفعت رسول کے لیے ہیں، ساری بلندیاں رسول کے لیے، ٹھیک ہے نا، لیکن اپنے غلاموں کے مزارات پر خود تشریف لے جا رہے ہیں تاکہ میرا عمل سنت ہو جائے، بعد والے امتی بھی جائیں، سنت قرار دے دیا۔ اور اگر یہ شرک ہوتا حضور علیہ الصلوۃ والسلام کبھی نہیں کرتے، اور یہ بھی نہیں ہو سکتا، وہ کہتے ہیں یہ تو حضور کا عمل تھا، یہ بھی نہیں ہو سکتا کہ ایک چیز ایک دور میں شرک ہو دوسرے دور میں جائز ہو جائے، یا ایک دور میں جائز ہو بعد میں شرک ہو جائے، ایسا نہیں ہو سکتا۔ نبی کا ہر عمل جائز ہے، سنت ہے اس کی امت کے لیے۔ پھر کہتے تمہیں فائدہ کیا، دعا کرنی ہے مسجد میں کر لو، اللہ سے دعا کرنی ہے کیا ضرورت ہے کسی مزار پہ جاؤ، وہاں جا کے فاتحہ پڑھو، اس کو ثواب پہنچاؤ، اس کے وسیلے سے دعا کرو، ارے مسجد اللہ کا گھر ہے، یہاں بیٹھ جاؤ دعا کر لو، ضروری کہ اللہ مزار پہ سنے گا، مسجد میں نہیں سنے گا؟ سنو، سب سے بڑی دلیل قرآن مجید فرقان حمید کی آئے، قرآن کہتا ہے وَلَوْ أَنَّهُمْ إِذْ ظَلَمُوا أَنفُسَهُمْ جَاءُوكَ، اے محبوب صلی اللہ علیہ وسلم جب یہ لوگ اپنی جانوں پر ظلم کر بیٹھیں، اے محبوب یہ آپ کے پاس آ جائیں، کوئی گناہ کر بیٹھیں، کوئی خطا کر بیٹھیں، آپ کے پاس آ جائیں، کہہ رہے تو یہ چاہیے تھا گناہ کر بیٹھے تو مسجد میں چلے جائیں دعا کریں، میں رب ہوں مجھ سے دعا کریں، نہیں، جاؤ کا محبوب آپ کے پاس آئیں، واستغفر اللہ، اللہ سے مغفرت طلب کریں، کیا مغفرت مل گئی؟ نہیں، واستغفر لہم الرسول، جب رسول صلی اللہ علیہ وسلم ان کے لیے دست مبارک اٹھا دیں، لوجد اللہ تواب الرحیم، تو اللہ کو بہت زیادہ رحم کرنے والا پالیں۔ کیوں بھیجا اللہ نے اپنے نبی کی طرف؟ نبی اللہ ہے، اللہ نہیں ہے، نبی غیر اللہ ہے، اللہ نہیں ہے، یہ کہتے ہیں غیر اللہ کے پاس جانا شرک ہے، اللہ خود بھیج رہے جاؤ میرے محبوب کے پاس، کہا جا سکتا تھا نا کہ مسجد میں جا کے دعا کر لیں، نہیں، جاؤ کا محبوب یہ آپ کے پاس آ جائیں، قرآن یہ بتا رہا ہے بغیر میرے رسول کے تمہاری مغفرت نہیں ہو سکتی۔ اب بات سمجھ میں آ گئی نا، اللہ تبارک و تعالیٰ خود بھیج رہا ہے، تو جب وہ بھیج رہا ہے تو یہ روکنے والے کون؟ اسی لیے تو لوگ رک نہیں رہے، کب سے یہ روک رہے ہیں، کب سے روک رہے ہیں، لیکن جانے والے جا رہے ہیں فیض حاصل کر، اور انشاءاللہ جاتے رہیں۔ دوسری بات یہ کہتے ہیں فائدہ کیا ہے تمہیں، دیکھیے جہاں پر اللہ تبارک و تعالیٰ کا کوئی بھی نیک بندہ دفن ہوتا ہے وہاں رحمتوں کا نزول ہوتا، اللہ تبارک و تعالیٰ کی رحمتیں برکتیں نازل ہوتی، اس کا ثبوت حضرت امام شافعی رضی اللہ تعالیٰ عنہ، اپنے زمانے کے جلیل القدر امام، اور ان کے مسلک کو ماننے والے پوری دنیا میں ہیں شافعی حضرات، وہ فرماتے ہیں، خود امام شافعی یاد رکھیے فرماتے ہیں، جب مجھے کسی مسئلے میں مشکل ہوتی ہے، کوئی پریشانی ہوتی ہے، میں حضرت امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ کے مزار پہ چلا جاتا ہوں، وہاں جا کے دو رکعت نفل ادا کرتا ہوں، ان کے وسیلے سے دعا کرتا ہوں، میری مشکل دور ہو جاتی۔ مسجد میں کیوں نہیں چلے گئے؟ مسجد میں جا کے دعا کرتے ہیں، مشکل تو دور ہو جاتی، نہیں، ان کو پتا تھا یہ اللہ کے محبوب بندے کا مزار ہے، اللہ کے مقرب بندے کا مدفن ہے، ان کا مزار ہے، وہ یہاں آرام فرما ہے، اسی لیے وہاں جا کر ان کی برکت سے دعا کی، ان کے وسیلے سے اللہ تعالیٰ نے پریشانی دور کی۔ پتہ یہ چلا کہ ہم اہل سنت والجماعت کا عقیدہ یہی ہے کہ اللہ تبارک و تعالی مستعان حقیقی ہے، کرنے والا وہی ہے، ذریعہ نبی اللہ ہیں، ولی اللہ ہیں، اولیاء اللہ ہیں۔ پھر آیتیں پیش کرتے ہیں، دیکھو اللہ نے فرمایا ان سے تم مانگتے ہو، یہ اپنے منہ پر سے مکھی نہیں اڑا سکتے، یہ کسی کی حاجت روائی نہیں کر سکتے، اور جو ان سے مانگے گا وہ اور یہ دونوں جہنم میں۔ اب سیدھا سادہ سنی مسلمان دیکھتے، اچھا یہ قرآن کیا ہے، ہاں باقی देखो तुम मजार पे गए ना, तुमने मांगा, देखो कुरान क्या कह रहा है। कुरान कह रहा है ये अपने मुंह पे से मक्खी नहीं उड़ा सकते, कुरान कह रहा है ये किसी की हाजत रवाई नहीं कर सकते, और तुम जाके इन मजारों से मांग रहे हो। वो बेचारा भोला भाला सुन्नी जिसको कोई इल्म नहीं है कहेगा हाँ वाकई ये सही है, उसका अकीदा मुतजलजल हो गया। हालांकि अगर देखा जाए तो वो आयत औलिया अल्लाह के लिए नहीं है, बुतों के लिए, मुशरिकों के लिए, कि वो जाकर बुतों पर चढ़ावे चढ़ाते थे, उनसे मांगते थे, उनके लिए आयत नाजिल हुई। और याद रखिए, एक है मिंदूनिल्ला और एक है औलिया अल्लाह, दोनों में जमीन आसमान का फर्क है। कुरान करीम में जहां भी मिंदूनिल्ला का लफ्ज इस्तेमाल हुआ उससे मुराद ये सारे बुत हैं। जितनी आयतें ये पेश करते हैं ना औलिया अल्लाह पे चस्पा करते हैं, वो बुतों के हक में, जहां मिंदूनिल्ला कहा गया उससे मुराद बुत हैं, और जहां औलिया अल्लाह कहा गया उससे मुराद बुजुर्गान दीन औलिया कामिलीन। और अहादीस कुरान की तशरीह कर रही हैं, बुखारी की हदीस, मुस्लिम की हदीस, ये तो कहते ना ऊपर से मक्खी नहीं उड़ा सकते, हालांकि बुतों के लिए है, वो बुतों के लिए कहा, और औलिया अल्लाह के लिए क्या कहा, फसमाहुल्लज़ी यस्मा बिही, मैं उसके कान बन जाता हूँ जिससे वो सुनता है, वलिसानहुल्लती यतकल्लम बिही, मैं उसकी जबान बन जाता हूँ जिससे वो बोलता है, वरिजलाहुल्लती यमशी बिहा, अल्लाह फरमाता है मैं उसके पैर बन जाता हूँ जिससे वो चलता है, दूर और नजदीक से वो सुनता है। तो वो बंदा खुदा नहीं हो जाता, खुदा की सिफात का मजहर होकर वो दूर और नजदीक से सुनता, ये बात इनकी अकल में नहीं आती। तो बात आपने समझ ली ना, फिर कहते नहीं वमा लकुम मिन दूनिल्लाहि मिन वलिय्यिन वला नसीर, देखो कुरान है, अल्लाह ने कहा ना कोई तुम्हारा दोस्त और ना मददगार अल्लाह के सिवा, वमा लकुम नहीं है कोई तुम्हारा, मिन दूनिल्लाह अल्लाह के सिवा, मिम वलियम वला नसीर ना कोई दोस्त और ना मददगार। अब भोला वाला सुन्नी बेचारा देखता है हाँ वाकई कुरान तो ये कह रहा है अल्लाह के सिवा कोई मददगार नहीं कोई दोस्त नहीं, फिर तुम क्यों मांग रहे हो उनसे, औली अल्लाह तुम्हारी मदद नहीं कर सकते, सिर्फ अल्लाह करेगा। अकाइद मुतजलजल हो गए। हमने कहा सूरह तहरीम उठा कर देखो, कुरान की दूसरी आयत, अल्लाह फरमाता है इन अल्लाह हो व मौला हो व जिब्रील हो व सालेहुल मोमिनीन, ए महबूब सल्लल्लाहु अलैहि वसल्लम आपका एक मददगार अल्लाह है, दूसरा जिब्रील है, जितने नेक मोमिन है महबूब सब आपके मददगार। अब बोलो क्या कहोगे इस आयत का, वमा लकुम मिन दूनिल्लाहि मिन वलिय्यिन वला नसीर, ये भी आयत है, इन अल्लाह हो व मौला हो व जिब्रील व सालेहुल मोमिनीन ये भी आयत है, वहां कहा ना कोई मददगार और ना कोई तुम्हारा दोस्त अल्लाह के सिवा, और यहाँ का महबूब आपका मददगार अल्लाह है, जिब्रील हैं, जितने नेक मोमिन है महबूब सब आपके मददगार। तो अब जिब्रील और नेक मोमिन गैरुल्लाह हुए या नहीं हुए, गैरुल्लाह है ना भाई, अल्लाह के सिवा जो भी है वो गैरुल्लाह है, जितने नबीयीन हैं, सिद्दीकीन हैं, शुहदा हैं, सालीन हैं, सब गैरुल्लाह हैं। और यहाँ कुरान कह रहा है ये सब मददगार हैं, पता चला गैरुल्लाह मदद कर सकते हैं, मदद कर सकते, लेकिन वही अकीदा है, हकीकी मददगार अल्लाह है, उसकी अता से ये भी मदद कर सकते। हजरत ईसा अलैहिस्सलाम ने फरमाया था मन अंसारी इल्लाह, कौन है जो अल्लाह के रास्ते में मेरी मदद करे। अब बताओ नबी पुकार रहा, हालांकि पुकारना अल्लाह को चाहिए था ना, नबी गैरुल्लाह को पुकार रहा, और ये कहते हैं जो गैरुल्लाह को पुकारे वो मुशरिक है, तो हजरत ईसा अलैहिस्सलाम को क्या कहो, माज अल्लाह, अगर उन पर ये फतवा लगाओगे तो वो तो है ही मोमिन और वो तो है ही नबी, ये बाहर हो जाएंगे, ये बाहर हो जाएंगे दारे इस्लाम से, जो नबी को ऐसा कहे कि जो भी गैरुल्लाह को पकारे वो मुशरिक है, वो शिर्क कर रहा। और ईसा अलैहिस्सलाम फरमा रहे मन अंसारी इल्लाह, कौन है जो अल्लाह के रास्ते में मेरी मदद करे, और उनके जो हवारी थे उन्होंने कहा नहनु अंसारुल्लाह, हम हैं आपकी मदद करने वाले अल्लाह के रास्ते। नबी ने अल्लाह के सिवा अपने हवारियों को पुकार कर ये बताया कि मुस्ताने हकीकी तो वही है लेकिन मजाजी तौर पर इनको पुकारा जा सकता है। बात समझ में आ गई, एक छोटी सी मिसाल है, आप एक ये एक मेज है, आप इसको उठा रहे, ठीक है ना, अकेला आदमी नहीं उठा सकता, उठा सकता है अकेला आदमी नहीं उठा सकता ना, आपने दोस्त की ज्यादा तरह से मदद करना, मेरी मदद करो, आप कहेंगे नहीं शिर्क हो गया, क्यों, अल्लाह से मांगो अल्लाह मदद करेगा, यार मेज उठाने में हाँ शिर्क है, ये तो हो गया शिर्क, हुआ या नहीं हुआ, कैसे हुआ, पता ये चला कि दुनिया आलम असबाब है, हम सब एक दूसरे के मोहताज। हम बीमार हो जाए तो डॉक्टर के मोहताज हैं, ठीक है, मकान बनवाना है तो इंजीनियर के मोहताज हैं, मजदूर के मोहताज हैं, मिस्त्री के मोहताज हैं, ये सबके मोहताज है ना। सिर्फ एक जात है जिसके सब मोहताज हैं, वो किसी का मोहताज नहीं है, वो खालिक कायनात। सारे नबी उसके मोहताज हैं, सारे वली उसके मोहताज हैं, नबीयीन, सिद्दीकीन, शोहदा, सालेहीन, सब उसके मोहताज हैं। वही एक जात है जिसको किसी की हाजत नहीं, वो सबको देने वाला है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, पूरी कायनात, पूरे तमाम आलमीन का पालने वाला। तो ये अकल का फतूर है अगर ये समझ लेना। कहने एक सांप गए दाता साहब के मजार पर, उन्होंने कहा दाता मेरे बच्चे को सही कर दो, शिर्क है। मैंने क्यों शिर्क है? कहने कहने चाहिए था अल्लाह मेरे बच्चे को सही कर दे, इन्होंने दाता से कह दिया, ये तो शिर्क हुआ। मैंने कहा अच्छा एक बात बताओ, एक आदमी का बेटा ऑपरेशन थिएटर में है, मौत और जिंदगी की कश्मकश में है, उसके वालदैन बाहर खड़े हैं, रो रहे, दुआएं कर रहे हैं अल्लाह से, डॉक्टर बाहर निकला, आगे बढ़े, डॉक्टर मेरे बच्चे को बचा लो, शिर्क हो गया? कह रहे नहीं, ये तो शिर्क नहीं हुआ। मैंने कहा फिर वो भी नहीं हुआ, फिर वो कैसे हो गया? डॉक्टर कैसे बचाएगा? बचाने वाला तो अल्लाह है ना। कह रहे नहीं, जरिया है। मैंने कहा जरिया है तो दाता साहब भी तो जरिया है। किसी सुनने का अकीदा नहीं है कि यही बचाएगा, अगर उसने मजाजी तौर पर कह दिया, अकीदा यही है बचाने वाला अल्लाह है, लेकिन ये वलीउल्लाह जो है ये उसका मुकर्रब है, इसकी बात अल्लाह टालेगा नहीं, इसलिए इससे दुख कह रहे। अब वाजे हो गए ना अहले सुन्नत का अकीदा। तो ये इस किस्म के सवालात ये लोग आजकल ये व्हाट्सएप पे भी और उस पर भी और वीडियो बना बना कर ये लोग दिखा रहे हैं। फिर बहुत से अशार भी हैं, वो अशार भी मेरे पास मौजूद है, लेकिन वो अगर अशार में सुनाता तो आधी नशीस का टाइम तो अशार में ही निकल जाता, इसलिए मैंने अशार आपको नहीं सुनाए। वो इसी किस्म के अशार हैं कि तुम मज़ारों को पूछते हो, ये बुतों को पूछते हैं, तुम इनको चूमते हो, वो उनको चूमते हैं, लिहाजा तुम बराबर। हालांकि ये बात बिल्कुल बेबुनियाद। हम देखिए, पूजना और चूमना अलग अलग है, पूजना और चूमना फ़र्क है, इस फर्क को समझिए। पूजना यानी उसी की इबादत करना, ये हमारा माबूद है, हम इसके सामने झुक रहे हैं, ये पूजना। और चूमना मोहब्बत, चूमने का ताल्लुक इबादत से नहीं है, मोहब्बत से, इबादत से है ही नहीं। और सबसे बड़ी मिसाल नबी पाक अलैहिस्सलाम फतह मक्का के बाद जब हरम में दाखिल हुए, चारों तरफ बुत ही बुत थे, बुत जो थे वो भी पत्थर थे, ठीक है ना, और हजरे अस्वद वो भी पत्थर था। जिन पत्थरों को पूजा जा रहा था उनको निकाल के फेंक दिया, और जिस पत्थर को चूमा जा रहा था बैतुल्लाह की दीवार में लगा दिया। बात समझ में आ गई? जिन पत्थरों को पूजा जा रहा था, जिनकी इबादत की जा रही थी, सरकार ने फरमाया फेंक दो। हजरत बिलाल को बैतुल्लाह की छत पे खड़ा करके वहां तक से बुत निकाल के फेंकवा दी, एक एक बुत को, हरम को बिल्कुल पाक और साफ कर दी। बैतुल्लाह के अंदर जो बुत थे उनको भी निकाल के फेंक दी। लेकिन वो पत्थर, अब अगर अर्ज करें या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, सरकार हमारे माँ बाप आपके पे कुर्बान, वो भी तो पत्थर था, ये भी तो पत्थर है, उसको तो फेंक दिया, इसको लगा दिया। जवाब यही मिलेगा, बड़े बेवकूफ हो, जिनको पूजा जा रहा था मैंने फेंक दिया, और जिसको चूमा जा रहा था उसको लगा दिया। तो याद रखो, हम मजार को पूजते नहीं हैं, मजार को पूजते नहीं हैं, चूमते हैं। पूजना और है, चूमना और है, और चूमने का ताल्लुक इबादत से है ही नहीं, चूमने का ताल्लुक तो मोहब्बत से। जिससे नफरत होगी उससे चूमोगे? मोहब्बत से चूमा जाता। तो यहीं से इनके बेबुनियाद अकायद, बेबुनियाद सवालात जो इनकी अकल की गमबाजी कर रहे हैं कि इनके दिमाग में अकल ही नहीं। एतराज बरा एतराज, तुमने ये कर दिया तो हिंदुओं ने ये कर दिया, तुम में और हिंदुओं में कोई फर्क नहीं, तो फिर तुम कैसे मुसलमान हो? तुम कबर को सजदा कर रहे हो, वो बुत को कर रहा है, तुम इस पे चढ़ावे चढ़ा रहे हो, तुम उस पे चढ़ा रहे हो, वो इससे मांग रहा है, तुम उससे मांग रहे हो। हालांकि हमारा अकीदा बिल्कुल सही सॉलिड है, अहले सुन्नत का अकीदा। अल्लाह तबारक व ताला देने वाला है, वही मालिक हकीकी है, वही राजी के हकीकी है, उसी के सामने हम झुकते हैं, उसी से मदद मांगते हैं, और उसकी अता से नबी और वली वो भी मदद करता। दलाइल तो बेशुमार हैं, بس آخر میں ایک حدیث آپ کے سامنے پیش کر کے اپنی گفتگو ختم کرو، وقت زیادہ ہو چکا. حضرت عبادہ بن سامت رضی اللہ تعالیٰ عنہ یہ حدیث بیان کرتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، میری امت میں ہمیشہ 30 مرد رہیں گے، 30، اور وہ مرد کون ہیں؟ ابدال، ابدال، جن کے صدقے میں یہ زمین قائم و دائم ہے، اور جن کے صدقے میں تم پر بارش ہوتی ہے، اور جن کے صدقے میں تمہاری مدد کی جاتی. اب بات مکمل ہو گئی، بارش تو اللہ خود ہی نازل کر سکتا تھا، ان کے صدقے کی کیا ضرورت. سرکار فرما رہا ان کے صدقے میں تم پر بارش ہوتی، ان کے صدقے میں تمہاری مدد کی جاتی ہے، اور ان کے صدقے میں زمین قائم و دائم ہے. طبرانی کی حدیث ہے یہ، نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا. پتہ یہ چلا کہ کرنے والا وہی ہے، اس نے انبیاء کو، اولیاء کو جو اس کے مقربین ہیں، مقبول بارگاہ الہی بندے ہیں، ان کو ہمارے لیے پیدا کر دیا کہ ہم ان کی بارگاہ میں جائیں اور اللہ سے دعا کریں، اللہ تعالیٰ رد نہیں کرے گا، قبول ہی قبول کرے. تو یہ میں نے چند سوالات آپ کے سامنے پیش کیے، پھر انشاءاللہ کسی نشست میں ہم تفصیلاً، یعنی بالکل تفصیل کے ساتھ قرآن و حدیث سے اس پر گفتگو کریں گے. اللہ تبارک و تعالی ہم سب کو مسلک حق اہل سنت والجماعت پر قائم و دائم رکھے، اور ان بزرگان دین اولیاء کاملین کے دامن سے وابستہ رکھے. آئیے دعا کریں. اللہ رب العالمین ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما. اے الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم عمل میں عمر میں برکت عطا فرما، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.